الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين وعلى آله وأصحابه أجمعين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما أرسلناك إلا رحمة للعالمين صدق الله مولانا العظيم گزشتہ جمعہ کو بھی مختصر وقت میں سیرت نبویہ پر ربیع الاول کی مناسبت سے بیان کیا تھا، آج جو اسی بات کو آگے بڑھاتے ہوئے عرض کرتا ہوں کہ اللہ تعالیٰ نے ہمارے آقا سید الاولین والآخرین محبوب رب العالمین نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو ہر اعتبار سے فضیلت اور فوقیت عطا فرمائی، چاہے علم کے اعتبار سے دیکھ لیجئے، عمل کے اعتبار سے دیکھ لیجئے، اور جسمانی قوت کے اعتبار سے دیکھ لیں یا روحانی قوت کے اعتبار سے دیکھ لیں، آپ کے صفات، آپ کے کمالات وہ ہیں جو قرآن کریم نے ذکر کی ہیں، کان خلقہ القرآن. بس قرآن کریم میں جو بھی بات اوامر کی آ گئی وہ زندگی بھر آپ کا معمول تھا، جو چیز نواہی کی آ گئی یعنی جن باتوں کا حکم دیا ہے ساری زندگی اس کا معمول بنا لیا، جتنے بھی اوصاف ہیں، جتنے بھی کمالات ہیں، اور وہ پورے قرآن کریم میں بکھرے پڑے ہیں کیا کیا مومن کی صفات ہونی چاہیے، مومن کو کیسے اعلیٰ اخلاق پر ہونا چاہیے، یہ بہت سی جگہ پر اوامر میں بیان کیا گیا ہے. اور اسی طریقے پر جتنے نواہی ہیں یعنی جن چیزوں سے اللہ تعالیٰ نے منع فرمایا ہے ان تمام باتوں سے آپ نے ساری زندگی اجتناب کیا. یہی ایمان والے کو سکھایا گیا کہ ہمیں قرآن کریم کو سامنے رکھ کر آپ کی زندگی کو نمونہ بنایا جائے. قرآن علم ہے، حضور اکرم صلی اللہ تعالی وسلم عمل ہیں. علم بعض مرتبہ سمجھ میں نہیں آتا کہ کس طریقے پر ہوگا، لیکن کوئی انسان عمل کرتا ہو فوراً سمجھ میں آ جائے گا. نماز پڑھنے کی تلقین ہے، روزہ رکھنے کا حکم ہے، زکوٰۃ دینے کا معاملہ ہے، یہ ساری باتیں انسان کے عمل میں جلدی آنا مشکل ہے، لیکن نبی کریم صلی اللہ تعالی وسلم نے اور آپ کے صحابہ نے کر کے دکھایا، اب ہمارے لیے کرنا مشکل نہیں. کوئی بندہ آج کلمہ پڑھ کر مسجد میں آئے، اسے کیا پتہ نماز کیسے پڑھی جاتی ہے، کیسے قیام، کیسے رکوع، کیسے سجود ہوتا ہے، لیکن کسی مسجد میں چلا جائے تو ایک نہیں، دو نہیں، دسیوں نمازی ہیں، سینکڑوں نمازی ہیں، بس ان کے ساتھ کھڑا ہو گیا، اب جیسے نمازی کر رہے ہیں وہ بھی کر رہا ہے، کتنا آسان ہو گیا. یوں آپ تقریر کرتے رہو، سمجھاتے رہو، بھائی نماز اس طرح پڑھی جاتی ہے، پھر بھی آدمی کو نہیں آتا. لیکن جب پریکٹیکل بتلا دی کہ بھائی اس طرح نماز پڑھنے والے پڑھ رہے ہیں، تم ان کے ساتھ ہو جاؤ. اسی لیے قرآن نے کہا وَارْكَعُوا مَعَ الرَّاكِعِينَ، جیسے اور لوگ نماز پڑھ رہے ہیں، رکوع کر رہے ہیں، تم بھی رکوع کرو. تو ساری چیزیں نبی کریم صلی اللہ تعالی وسلم عملی طور پر ہمیں بتا گئے ہیں، ہمیں اسی کے مطابق کرنا ہے. قرآن کریم نے جتنے اوامر کا حکم دیا ہے وہ آپ کی زندگی کے معمولات تھے. جن جن باتوں سے قرآن نے روکا ہے نبی کریم صلی اللہ تعالی وسلم اس سے رک گئے. اور پھر علم کی بات یہ ہے، روایت میں آتا ہے کہ ساری دنیا کے تمام عقل مندوں، تمام علماء کے علم کو جمع کیا جائے اور رسول اللہ صلی اللہ تعالی وسلم کے علم کا مقابلہ کیا جائے، تو اتنی نسبت بھی حاصل نہیں ہوگی جتنی نسبت ایک پانی کے قطرے کو ایک دریا اور سمندر کے پانی سے ہوتی ہے. कितना समंदर में पानी होता है, दरियाओं में पानी होता है, वो पानी अल्लाह के नबी अल्लाह के महबूब आका का इल्म है। वो सारी उम्मत का, सारी कायनात के उलमा फुकहा उकला सब का इल्म एक क़तरे के बराबर है। ये अल्लाह के हबीब अल्लाह के नबी महबूब आका सल्लल्लाहु ताला वसल्लम के कमालात, इल्मी कमालात भी उसी तरह अमली कमालात भी उतने ही हैं। और फिर अल्लाह ताला के इल्म का भी एक मुकाबला है कि अल्लाह ताला को जो इल्म हासिल है उसकी मिसाल भी ऐसी है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का सारा इल्म अल्लाह ताला के इल्म के मुकाबले में ऐसा है जैसे कतरा हो दरिया के मुकाबले में। वो नस्बत और है, लेकिन हमारे एतबार से अल्लाह के नबी को इल्म भी बहुत बड़ा दिया गया। तो इल्म हो, अमल हो, जितने भी कमालात हों, जितने भी औसाफ हों, ये सब के सब हमारे नबी की शान है। अल्लाह ताला अपने नबी की मोहब्बत और उसकी इताअत की तौफीक अता फरमाए। यही तकाज़े हैं, नबी की मोहब्बत, नबी की आज़मत और नबी की इताअत। दिल में आज़मत हो कि कायनात में अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर कोई शख्सियत नहीं, ये दिल का अकीदा हो, ये आज़मत है। किसी को बड़ा न समझे, कायनात के किसी फर्द को, चाहे वो कितना ही बड़ा बादशाह क्यों न हो, हमारे माँ बाप क्यों न हो, कोई भी अगर शख्सियत हमारे जहनों में आ सकती है कि ये हमारे लिए बड़े हैं और ये हमारे लिए रहबर हैं, ये हमारे मुक्तदा हैं, उनसे बढ़कर मुक्तदा अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम। कायनात में फ़ख्र अम्बिया हैं, सारी इंसानियत अल्लाह के नबी के मुकाबले में है। छे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की शान क्या है, वह हुआ अबुल लहम, हम सब के बाप हैं। एक जिस्मानी बाप होता है, एक रूहानी बाप होता है। तो सारी तालीम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की आज तक चली आ रही है और हम उसी तालीमात के पैरो हैं, उसी के पैरोकार हैं, उसी पर अमल करते हैं और इसी में हमारी कामयाबी रखी है। ज़रा भी हटेंगे तो फिर बात कुछ और हो जाएगी। अल्लाह हमें कामिल इत्तेबा की तौफीक अता फरमाए। और बात बढ़ती जाएगी, जो बात गुज़श्ता जुमा को भी कहनी थी वो फिर रह जाएगी, इसलिए असल बात जो कहनी थी वो अब आज करता हूँ कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की विलादत इस मुबारक महीने में हुई, तो महीना आपकी वजह से बाबरकत बन गया, शराफत और फजीलत की वजह से बन गया। लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इस बुनियाद पर कि मेरी पैदाइश रबीउल अव्वल के महीने में हुई है और पीर के दिन मसलन हुई है, आपने कभी किसी हदीस में, किसी रिवायत में ये बयान नहीं फरमाया कि ठीक है मेरे विलादत के दिन तुम खुशियाँ मनाओ। असल खुशी मनाने की तो सारी ज़िंदगी है। सबसे बड़ी खुशी यह है कि हमें इत्तेबा की सआदत मिल गई, हुजूर के उम्मती बनने की सआदत मिल गई और हुजूर की तालीमात पर और हुजूर की ज़िंदगी के मुताबिक अपनी ज़िंदगी बनाने की तौफीक मिल गई, सबसे बड़ी खुशी है। इस खुशी मनाने के लिए कोई ख़ास रस्म, कोई रिवाज, कोई तरीक़ा शरीयत इस्लाम में रखा ही नहीं गया। न हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने ज़िंदगी में कभी ये फरमाया कि देखो रबीउल अव्वल का तुम ख्याल रखना, बड़े बड़े जुलूस निकालना, मिलादी जुलूस, और लोगों को परेशान करना, उम्मत को और इंसानों को परेशान करना और हॉर्न बजाना और शोर मचाना, ये सब जहालत की बातें हैं। कितना बयान किया जाए कि पता नहीं ऐसी जहालत चल पड़ी है पूरी दुनिया में। कल मैंने फ़ोन किया एक आलिम को, मुझे कुछ काम था, बात करनी थी, तो कहने लगे मौलाना मैं रास्ते में फंसा हुआ हूँ और सख्त हजूम है, मीलाद का वो प्रोग्राम चल रहा है, क्या कहते हैं उसको, जुलूस चल रहा है, उसमें ना निकल सकते हैं ना जा सकते हैं। मैं कह ये भी अजीब मुसीबत पूरी दुनिया में छाई हुई है, किस मुल्क को देख लो। ये खुशी मनाने का जो तर्ज है वो इंतहाई जहालत पर मबनी है। जो जाहिल हैं वो तो हरगिज छोड़ेंगे नहीं, क्योंकि उनके लिए यही सब कुछ दीन है। उन्होंने अमल करना तो छोड़ दिया है, ना उन्हें नमाज़ पढ़नी है, ना रोज़े रखने हैं, ना कोई दीन की शरीयत और दीन के तरीक़े पर अमल करना है, बस वो यही काम करेंगे। वो समझते हैं बस हमने सारा काम कर लिया। उनके बड़ों ने उनको यही सिखाया है कि बस 12 रबीउल अव्वल का मीलाद कर लो, सारी ज़िंदगी कामयाब हो गए और इसी में हुजूर की खुशी हो जाए। हुजूर को क्यों खुशी होगी? जिस अमल में तकलीफ़ हो, हुजूर तो रहमतुल लिल आलमीन बनकर आए और हम अपने अमल से ज़हमतुल लिल आलमीन बन रहे हैं, लोगों के लिए तकलीफ़ का सामान बन रहे हैं। जगह जगह ये बीमारी फैली हुई है, अल्लाह हिफाजत फरमाए। किस कदर जहालत, किस कदर नादानी की बात है जो दुनिया इख्तियार की हुई है। और खैर चलो, पहले तो ये था कि 12 रबीउल अव्वल मीलाद है, अब इसमें भी तो इख्तलाफ है। 12 रबीउल अव्वल भी मीलाद नहीं बनती है। तहक़ीक़ी कौल बड़े बड़े उलमा का ये है कि 9 रबीउल अव्वल यौम विलाद है, यौम विलादत है, और 12 रबीउल अव्वल यौम वफ़ात है। और अगर 9 नहीं है, 12 ही है, तो 12 विलादत का दिन भी है, 12 वफ़ात का भी दिन है। पहले ज़माने में लोग 12 वफ़ात ही कहा करते थे, ज़मानों पर यही चढ़ा हुआ था, अब 12 मीलाद बन गई। और इंग्लैंड में तो 12 की भी कैद नहीं रही, बस जो इतवार का दिन है वो मीलाद का दिन है। ये जहालत ने दौर किया है। अगर तुम्हें इतना शौक़ है मीलाद का, तो जो हकीकत में 12 तारीख बनती हो उसमें आप जलसे निकालो, उसमें जुलूस निकालो, वहाँ तुम्हारा काम भी नहीं छूटेगा, तुम्हारा सारा अपना अपने निज़ाम पर रहेगा। लेकिन जब इतवार आएगी, चाहे वो 13 को आए, 15 को आए, 16 को आए, या उससे पहला आए, उसी दिन जुलूस निकालना है। इसे कहते हैं जहालत। जहालत में जहालत, बिदात में बिदात, गलत ही गलत। जो चीज़ एक मरतबा गलत होती है, फिर वो गलत होती ही चली जाती है। इसलिए बता रहा हूँ कि अल्लाह ताला हमारी आपकी हिफाजत फरमाए। और ये रोशनी करना अपने घरों पर, दरवाज़ों पर, खिड़कियों पर लाइट लगाना, क्या हकीकत इसकी? ये सब अंग्रेज़ों की और यहूद और नसारा की तकलीद है, जिसको नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पहले पेशिन गोई के तौर पर फरमा गए, लतत्तबिउन्ना सुनन मन काना क़ब्लकुम, तुम अपने पहलों के तरीक़ पर चलोगे, शिब्रम बिशिब्र, हू बहू वही काम करोगे जो दूसरे करते थे। आज हम वही काम कर रहे हैं। ये वो क्या कहते हैं, दिसंबर का महीना, क्रिसमस, ये क्रिसमस जो ढोंग करते हैं, हमने उसको रबीउल अव्वल में लगा लिया, हमने उसको रमज़ान में लगा लिया। जो काम करने के थे वो तो छोड़ दिए, और जो नहीं करने के वो हम काम कर रहे हैं। अभी सिवाय इसराफ़ और सिवाय फजूल खर्ची के और कुछ भी नहीं है। अल्हम्दुलिल्लाह, जो सही बात समझने वाले हैं, इन बलाओं से महफूज हैं, इन परेशानियों से महफूज हैं। इस सिलसिले का कोई खर्च नहीं, और आफियत ही आफियत है। तो अल्लाह के नबी ने हमें कभी नहीं कहा, न सहाबे किराम ने हमें ये कहा कि भाई तुम विलादत के दिन की खुशियाँ मनाओ, ये गैरों की तकलीद है। इसी में बर्थडे भी आ जाती है, बर्थडे की भी कोई हकीकत कोई हैसियत नहीं, लोग बर्थडे की खुशियाँ मना रहे हैं और इसमें भी बढ़ते जा रहे हैं, फजूल खर्चियाँ होती जा रही है। हालांकि एक तरफ बर्थडे है, तो दूसरी तरफ ये भी आदमी को सोचना चाहिए कि इतनी दिन ज़िंदगी के ख़त्म हो गए। अगर 12 साल की बर्थडे मना रहे हो तो 12 साल ज़िंदगी के ख़त्म हो गए, ये अफसोस की बात है। 20 साल गुजर गए, 30 साल गुजर गए, 50 साल गुजर गए, तो क्या हकीकत है? फिर ये कि विलादत का जो दिन होता है वो इस्लामी तारीख के अतबार से मुसलमानों में चलता है। हमने तारीख ले ली अंग्रेज़ों की और बर्थडे उसको मनाते हैं। वाहियात बात है कि नहीं है? शरीयत इस्लाम ने इस्लामी तारीख को असल माना है। चाँद की तारीख इसी से बनती है और इस्लामी तारीख इसी से बनती है, तो इस्लाम का तो कोई वजूद ही नहीं इसमें। अगर बर्थडे मना रहे हैं कि भाई फला आदमी 30 जून को पैदा हुआ, लिहाजा बर्थडे आज, वो 30 जून का तो कोई एतबार ही नहीं शरीयत में। तो सिरे से एक चीज़ गलत ही गलत चल रही है, हमें उसका एहसास भी नहीं। इस्लामी तारीख कौन सी है हमारी विलादत की, कौन सा सन है, हमें कुछ पता नहीं है, न दिन का पता, न महीने का पता। ये हमारा हाल है, और तहकीक भी नहीं करना चाहते भाई तुम ज़रा बता तो दो कि भाई हमारी कौन सी विलादत का दिन है। मैंने एक मतलब कहा था کہ دیکھو کسی کو اگر چاہیے تو میں بتاؤں گا، میرے پاس ایک کتاب ہے اس میں یہ تاریخ فوراً بتا دی جاتی ہے۔ لیکن بھائی ایک صاحب آئے ماشاءاللہ، کسی کو پرواہ نہیں ہے۔ اب عجیب و غریب جہالت اور غفلت کی دنیا چل رہی ہے۔ تو یہ برتھ ڈے ہو یا مرنے کا دن ہو، سب برابر ہے۔ دوسروں نے، جاہلوں نے موت کا دن بھی لے لیا ہے۔ بھائی جب جس دن آدمی مرے، سال بھر کے بعد دعوت ہونی چاہیے کھانے پینے کی، سالانہ دعوت یا 40 دن پر دعوت۔ سب طریقے غیر اسلامی، غیر شرعی ہیں۔ اللہ کا شکر ہے ہمیں اور آپ کو صحیح معنی میں اہل سنت والجماعت بنایا۔ ما انا علیہ و اصحابی، جس پر میں ہوں اور میرے صحابہ ہیں۔ اصل جو طریقہ ہے اس کو لوگ چھوڑ رہے ہیں اور غلط طریقوں کو لا رہے ہیں، اس کو شریعت اور دین قرار دے رہے ہیں۔ بہت ہی جہالت کی بات ہے۔ قبروں پر جانا اور نہ معلوم کیا کیا حرکتیں کرنا۔ حضرت مولانا ابو الحسن علی ندوی رحمۃ اللہ علیہ برسوں پہلے ایران گئے تو پورے ایران کا نقشہ ایک جملے میں انہوں نے نقل کر دیا، پورے ایران کا کیا نقشہ ہے۔ فرمایا یہاں مسجد ویران ہیں، قبرستان آباد ہیں۔ ایک جملے میں ساری حقیقت پورے ملک کی آ گئی۔ قبرستان زندہ ہیں، وہاں جا رہے ہیں، وہاں سجدے کر رہے ہیں، وہاں منتیں چڑھا رہے ہیں، وہاں پھول ہار کر رہے ہیں، وہاں نہ معلوم کیا کیا، اور ہر وقت آباد ہے قبرستان، اور مسجدیں ویران ہیں، وہاں نماز پڑھنے والے نہیں ہیں۔ اور آج بھی آپ دیکھ لیجئے جتنے عرب ممالک، اللہ معاف کریں، نمازوں کا معاملہ تو بس اللہ ہی بہتر کرے۔ دین کو چھوڑ رکھا ہے، اس لیے عذاب نہیں آئے گا تو کیا آئے گا۔ یہ عذاب جو بڑھتا جا رہا ہے، یہ سب ہمارے اعمال کی نحوست ہے۔ اللہ ہمیں توفیق دے۔ غیروں نے اتنا مسلمانوں پر، ان کی تہذیب پر اثر ڈالا ہے کہ اسلامی تہذیب کو مٹا کر رکھ دیا ہے۔ کوئی تہذیب نہیں، نہ کوئی لباس، نہ کوئی شکل صورت اسلامی، ساری اڑا دی، ساری ختم کر دی۔ دیکھو آج پورے عرب میں، مغرب سے لے کر پورا ملک دیکھ لو آخر تک، داڑھی رکھنا جرم ہے ان کے یہاں۔ جس داڑھی کو نبی کریم صلی اللہ علیہ وسلم نے ساری زندگی رکھا، کوئی صحابی ایسا نہیں بتا سکتے ہیں جس نے داڑھی نہ رکھی ہو اور داڑھی منڈائی ہو، کوئی بھی نہیں۔ تمام اولیاء، تمام مشائخ، تمام علماء، سب کے سب۔ اور آج چلے جاؤ ان ملکوں میں، آپ کو امام اور خطیب ملے گا داڑھی منڈا ہوا، دیکھ کر نفرت ہوتی ہے۔ اللہ یہ نفرت ہمارے دلوں میں پیدا کرے۔ بہت بڑی نحوست ہے، یہ کوئی تہذیب نہیں ہے، یہ کوئی شرافت نہیں ہے، انتہائی گراؤ مال۔ ہزاروں نمازی ہیں اور پڑھا رہا ہے نماز داڑھی منڈا، بس اپنا عربی لباس پہن کر آ گیا، مانو تو کوئی بہت بڑے علامہ آ گئے۔ اور جہاں باہر نکلے وہ سارا عربی جبہ ایک تو اتارا، شرٹ پینٹ پہن لیا، کوٹ پہن لیا، اور جناب جا رہے ہیں، کوئی پہچان بھی نہیں سکتا یہ کوئی اتنی بڑی عالیشان مسجد کے امام ہوں گے۔ مراکش میں دیکھ لو، ترکی میں دیکھ لو، ہر جگہ یہ حال ہے۔ تھوڑی بہت توفیق اللہ تعالیٰ کسی بندے کو دیتے ہیں، وہ مستثنا ہے، ایک عمومی جہالت۔ مصر کے لوگوں کو دیکھ لو، علماء کو دیکھ لو، قاریوں کو دیکھ لو، جیسے معلوم ہوتا ہے داڑھی منڈانا فرض ہو اور داڑھی رکھنا ان کے یہاں جرم ہو، اور واقعہ یہی ہے۔ آپ اور ہم کبھی چلے جائیں گھومنے کے لیے تو آپ کو باقاعدہ ایک نظر سے دیکھا جائے، پتہ نہیں یہ کون لوگ آ گئے، اور پیچھے سی آئی ڈی لگے گی، رہے گی کہ بھائی یہ کہاں جا رہے ہیں، کیا کر رہے ہیں۔ ایسا ظالم بدھوں نے، مغرب نے ایسا رو پیدا کر دیا ہے کہ بس داڑھی والا تو ان کے نزدیک خطرے میں ہے، اور جو ان کی طرح جاہل ہو وہ، اس کا کوئی خطرہ نہیں ہے۔ تو دشمن کتنا مسلط ہو گیا ہے مسلمانوں پر، یہ دیکھنے کی چیز ہے۔ اللہ ان کے شر سے بچائے، اللہ ہماری حفاظت فرمائے۔ داڑھی رکھنا اسلام کی زینت ہے، اسلام کا وقار ہے۔ الحمدللہ ہند و پاک میں یہ چیز زندہ ہے، بہت بڑی نعمت ہے۔ اسی لیے یہ نہیں چاہتے ہیں کہ یہ چیز زندہ رہے، ساروں کو اسی لپیٹ میں لے لیا، دلائل قائم کر دیے کہ ہاں بھائی داڑھی تو ایک وقتی چیز تھی، حضور نے موقع اور معاشرہ ہی ایسا تھا، لہذا معاشرے کی وجہ سے رکھا۔ الیاذ باللہ، جب فارس کے لوگ آئے، ان کے قاصد آئے حضور صلی اللہ علیہ وسلم کے پاس، آپ نے چہرہ پھرا لیا نفرت کے طور پر، یہ شکل लाकिन अमर रब लाकिन अमर अनी रबी। हुजूर ने फरमाया कि अल्लाह ने मुझे हुक्म दिया है मैं दाढ़ी बढ़ाऊँ और मूछे कतरवाऊँ, उल्टा मामला कर दिया। अल्लाह हम सब को तौफीक दे। बहुत बड़ी नेमत है उन मुसलमानों के लिए जो अल्हम्दुलिल्लाह इस्लामी तशख़्ुस और इस्लामी लिबास के साथ, इस्लामी शक्ल सूरत के साथ रहते हैं। जहाँ कमी हो अल्लाह ताला उसको दूर फरमाए और कमी को दूर करने की कोशिश करें, बहुत बड़ा इनाम है। और एक बात कहा करता हूँ, ख़त्म कर रहा हूँ, ये ज़ाहिरी आमाल दुनिया में अल्लाह के अज़ाब से बचने का ज़रिया है और दिल के अमल से वहाँ पूछ होगी। दिल का अमल कैसा है, ईमान कितना है, इसकी पूछ यहाँ नहीं होगी, ये वहाँ होगी। इसलिए अमल ठीक करोगे, ज़ाहिरी अमल मस्जिदें आबाद होंगी, ज़ाहिरी शक्ल सूरत ठीक होगी, अल्लाह ताला इसी पर दुनिया में हिफाजत फरमाएंगे। और जहाँ इन चीज़ों को छोड़ा फिर अल्लाह ताला के अज़ाब आने में कहीं भी देर नहीं है। जब चाहे अल्लाह ताला अज़ाब भेजे, अल्लाह ताला हमें नेक अमल की तौफीक अता फरमाए। सुभान अल्लाह व बिहम्दिही, सुभान अल्लाह अल अज़ीम।